پھر اسی طرح سے اللہ تعالیٰ نے نبی اور اہل ایمان کو مشرکین کی سفارش کرنے سے منع فرما دیا. سورۃ توبہ آیت 113, مَا كَانَ لِلنَّبِيِّ وَالَّذِينَ آمَنُوا يَسْتَغْفِرُوا لِلْمُشْرِكِينَ وَلَوْ كَانُوا أُولِي قُرْبَى مِنْ بَعْدِ مَا تَبَيَّنَ لَهُمْ أَنَّهُمْ أَصْحَابُ الْجَحِيمِ. نبی کو اور جو لوگ ایمان لائے انہیں اس بات کی اجازت نہیں کہ مشرکوں کے لیے بخشش مانگیں چاہے وہ ان کے قریبی رشتہ دار ہی کیوں نہ ہوں, جبکہ ان پر یہ بات کھل چکی ہے کہ وہ جہنم والے ہیں. تو دیکھیے, زندگی میں نبی عبداللہ بن ابی کے لیے دعا نہیں کر سکے, مثال ہے, یا ابو جاہل کے لیے نہیں کر سکے, ابو طالب کے لیے نہیں کر سکے, تو باقی لوگوں کی کیا بات ہے؟ وہ تو آپ کے بڑے قریبی تھے, رشتہ دار بھی تھے, اسلام دوست بھی تھے, کوئی اسلام سے بغض اور بیر نہیں تھا ابو طالب کو, لیکن ایمان کا رشتہ خون کے رشتے سے بہت آگے ہے. شفاعت کا فائدہ صرف اسی شخص کو ہوگا جو مرتے دم تک خالص عقیدہ توحید پر قائم رہا. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے, نبی صلی اللہ علیہ وسلم نے فرمایا, قیامت کے روز میری شفاعت سے فیض یاب ہونے والے وہ خوش نصیب لوگ ہیں جنہوں نے خلوص دل سے, یا آپ نے فرمایا جی جان سے, لا الہ الا اللہ کا اقرار کیا. اسے بخاری نے روایت کیا. اور اسی سے ملتی ہوئی ایک اور حدیث, حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, ہر نبی کی ایک دعا ایسی ہے جو ضرور قبول ہوتی ہے, ہر نبی نے جلدی کی اور دنیا میں ہی وہ مانگ لی, جبکہ میں نے اپنی دعا قیامت کے روز اپنی امت کی شفاعت کے لیے محفوظ کر رکھی ہے. میری یہ سفارش ہر اس آدمی کو پہنچے گی جس نے اللہ تعالیٰ کے ساتھ کسی کو شریک نہیں ٹھہرایا. اسے مسلم نے روایت کیا. دیکھیے, آج ہمارا کلچر عموماً عملوں پہ بات کرتا ہے یا وظیفوں پہ بات کرتا ہے. کوئی وظیفہ بتا دیں, کوئی دعا بتا دیں, کرنا کیا ہے عقیدہ بتا دیں, میرا غلط تو نہیں ہے. آپ دیکھیں نا, اللہ کے نبی نے یہ بات کہہ دی ہے, کسی سے شرک نہیں ہوگا اللہ اس کو سفارش دلوائے گا. آج لوگ الٹے سیدھے کام کرنا پسند کرتے ہیں, لیکن اپنے عقیدے کی اصلاح کرنے پہ مائنڈ کرتے ہیں, اور سب سے زیادہ لوگ مائنڈ کرتے ہیں جب آپ عقیدے کی بات چھیڑیں. نبی کو بھی تو یہی کہتے تھے نا, یہ باتیں نہ کیا کرو, اور باتیں کرو. آج بھی لوگ کہتے ہیں یہ باتیں نہیں کریں, آپ لوگوں کو اخلاق سکھائیں جی, آپ لوگوں کو کوکلے بات سکھائیں. بھائی, ساری دنیا کے حق کا پورے کر دیں. اگر آپ نے دنیا بنانے والے کا حق نہ دیا تو آپ کو کیا ملے گا؟ پھر مشرک بیٹے کے لیے حضرت نوح کی سفارش رد کر دی گئی. یہ آپ کے پاس آیتیں آ گئیں, سورۃ ہود آیت نمبر 45 سے 47 ہے, اور واقعی یہ حصہ قرآن پاک کا جو ہے یہ پڑھنے کے قابل ہے. ان چیزوں پہ غور و فکر کرنا چاہیے, اور واقعی اسی سے اصلاح ہوتی ہے عقیدوں کی, کہ کیسے ایک نبی اپنے بیٹے کے لیے دعا نہیں کر سک رہا تو بعد میں باقیوں کا کیا ہوگا. وَنَادَى نُوحُ رَبَّهُ فَقَالَ رَبِّ إِنَّ ابْنِي مِنْ أَهْلِي وَإِنَّ وَعْدَكَ الْحَقُّ وَأَنْتَ أَحْكَمُ الْحَاكِمِينَ. اور نوح نے اپنے رب سے درخواست کی, ہے میرے رب, میرا بیٹا میرے گھر والوں میں سے ہے اور تیرا وعدہ سچا ہے کہ تو سب حاکموں سے بڑا حاکم ہے. جواب میں ارشاد ہوا, وہ تیرے گھر والوں میں سے نہیں, اس کا عمل اچھا نہیں, بس تو اس بات کی مجھ سے درخواست نہ کر جس کا تجھے علم نہیں. میں نصیحت کرتا ہوں کہ اپنے آپ کو جاہلوں کی طرح نہ بنا لے. نوح علیہ السلام نے فوراً عرض کی, اے میرے رب, میں تیری پناہ مانگتا ہوں اس بات سے کہ ایسی بات کا تجھ سے سوال کروں جس کا مجھے علم نہیں. اگر تو نے مجھے معاف نہ فرمایا اور مجھ پر رحم نہ کیا تو میں برباد ہو جاؤں گا. تو یہ تھی قبولیت شفاعت کی شرائط, بڑی کڑی شرطیں. اور آپ دیکھیے کہ اللہ تعالیٰ کا معیار کتنا سخت ہے, اور حقیقت ہے کہ دنیا میں ہر اچھی کمپنی کا ایک معیار ہوتا ہے, سٹینڈرڈ ہی تو ساری بات ہے, سب سٹینڈرڈ چیزیں وہاں نہیں ہیں. اب بہت اہم بات جو میرا خیال ہے کہ آپ ابھی تک جتنا سن چکے ہیں اس سب کو لائن اپ کرے گا, اور وہ کیا ہے؟ الشافعون, شفاعت کرنے والے. کون کون کرے گا؟ سب سے پہلے رسول اکرم صلی اللہ علیہ وسلم شفاعت کریں گے. کتنی شان ہے ہمارے پیارے نبی کی. اللہ تعالیٰ ہمیں اس نبی کے امتی ہونے پر مان کرنے سے زیادہ عمل کرنے والا بنائے, اور ہم بھی ان جیسے کام کرنے لگیں. حضرت ابو سعید رضی اللہ عنہ کہتے ہیں, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, قیامت کے روز میں بنی آدم کا سردار ہوں گا اور اس پر کوئی فخر نہیں. یعنی یہ بات تو بتانی ہے, میں فخریہ نہیں کہہ رہا لیکن میں سردار ہوں گا. سب سے پہلے میری قبر شق ہوگی, یعنی میری قبر پھٹے گی, اور میں یہ بات فخر سے نہیں کہہ رہا بلکہ حقیقت بیان کر رہا ہوں. نیز سب سے پہلے میں سفارش کروں گا اور سب سے پہلے میری سفارش قبول کی جائے گی. اس کا ذکر فخر کے طور پر نہیں کر رہا. قیامت کے روز حمد کا جھنڈا میرے ہاتھ میں ہوگا اور میں یہ بات فخر سے نہیں کہہ رہا. اس ابن ماجہ نے روایت کیا. याद रखिए कि क़यामत के रोज़ हर नबी को एक झंडा मिलेगा, फ्लैग होता है ना, निशानी, जैसे मुल्कों के झंडे या एम्बेसीज के झंडे होते हैं, तो वो झंडा लगाकर नबी खड़ा हो जाएगा और उनकी उम्मत जहाँ भी होगी उस झंडे को देखकर जमा होगी। नबी सल्लल्लाहु अलैहि वसल्लम के हाथ में झंडा होगा, उसका नाम लिवाउल हम्द होगा। लिवा कहते हैं झंडे को, हम्द मैंने तारीफ़ का, यानी सबसे ऊंचा तारीफ़ किया हुआ झंडा होगा। और कहते हैं कि मैदान हशर में ये सबसे ज़्यादा नुमायाँ जगह पे होगा। अल्लाह ने हमें बना दिया नबी की उम्मत, वरना मैंने आपने क्या खर्च किया इसके लिए। तो अल्लाह ताला हमारी लाज रखे और वाकई हम कल नबी के उम्मती बनकर उठे। रसूल अकरम की शिफात के बाद दीगर अम्बिया कराम, मलाइका और मोमिन सिफारिश करेंगे। हज़रत अबू सईद खुदरी रजी अल्लाह ताला अन्हु कहते हैं, रसूलुल्लाह ने फरमाया, अल्लाह अज़्ज़ा वजल फरमाएगा, फरिश्ते भी सिफारिश कर चुके, अम्बिया भी सिफारिश कर चुके, मोमिन सिफारिश कर चुके, अब अरहमुर राहिमीन के अलावा कोई बाकी नहीं रहा। चुनाच अल्लाह ताला एक मुट्ठी भरकर जहन्नुम से ऐसे लोगों को निकालेंगे जिन्होंने कभी कोई नेकी नहीं की होगी। इससे मुस्लिम ने रिवायत किया, ये पीछे भी आप पढ़ चुके हैं कि किस तरह अल्लाह ताला अपनी रहमत से आखिर में फिर कुछ लोगों की सिफारिश करेंगे। इसी तरह बास कहते हैं कि फजर और असर की नमाजों में हाजिरी लगाने पर मामूर कुछ फरिश्ते हैं, तो वो भी सिफारिश करेंगे। या वजाहत बाद में पढ़ लीजिएगा। फिर इसके बाद कौन, सबसे पहले नबी सल्लम की बात हमने पढ़ी, फिर अम्बिया, फिर अल्लाह ताला अपना हिस्सा डालेगा। इसके बाद शहीद, शहीद अपने करीबी रिश्तेदारों में से 70 अफराद की सिफारिश करेगा। अन मिकदाम इब्ने मादिल करब रदी अल्लाह अन्हो से रिवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह ताला के नज़दीक शहीद को 6 फजीलतें हासिल हैं। पहले तो ख्वाहिश देखिए कि दिल में है शहादत की। आज मैंने देखा है कि लफ्ज़ शहीद भी खौफजदा लगता है कि कहीं इसके अंदर से भी जिहाद की बूंद आने लगे। हालांकि शहादत है मतलूब मकसूद है मोमिन, न माल गनीमत ना किश्वर कुशाई। 6 खूबियाँ जो शहीद को मिलेंगी उनमें क्या क्या, नंबर एक, इसका खून गिरते ही अल्लाह इसके गुनाह मुआफ़ फरमा देता है। जन्नत में से इसका घर दिखा दिया जाता है, क्या मौत की सख्ती लगेगी जब जन्नत का इतना प्यारा घर दिख रहा होगा। अजाब कब्र से बचाया जाता है, मेरा ले हर बंदे को कब्र से डर लगता है। शहीद के लिए आपको पता है कि कब्र नहीं है, उस काल में बरज़ख जन्नत में गुजरता है। ये वो चीज़ है जो सबसे ज़्यादा मुझे अट्रैक्ट करती है कि अल्लाह ये कब्र की घाटी ख़त्म, इधर इस दुनिया से निकले, अपने रिश्तेदार छोड़े, जन्नत में अपने दूसरे रिश्तेदारों के पास पहुंच गए। इससे ज़्यादा जिसको कहते हैं क्विक फ़्लाइट किसको मिलेगी, रास्ते में इतने ट्रांज़िट हो, इतना लंबा ट्रैवल हो, बंदा थक के चूर हो जाता है। तो कब्र का जो मरहला है या बरज़ख़ है, ये बड़ी सख्त होती है उन लोगों के लिए कि जिनकी ज़िंदगी में कुछ अपनी मर्जियाँ होती हैं। अल्लाह हमें शहादत की मौत दे, तो कब्र का अज़ाब फिर नहीं है। क़यामत के रोज़ बड़ी घबराहट से महफूज रहेगा। ईमान का लिबास पहनाया जाएगा और मोटी आँखों वाली हूरों से इसका निकाह किया जाएगा। क़यामत के रोज़ अपने करीबी रिश्तेदारों में से 70 आदमियों की सिफारिश का हक़ दिया जाएगा। इसे इब्ने माजा ने रिवायत किया। तो ख्वाहिश करें, आज तो लगता है माएँ कहती हाँ अल्लाह ना करे मेरा बेटा शहीद हो जाए। आज असल में सारे कॉन्सेप्ट ही गलत हो चुके ना, ना आज वो जिहाद रहा तो ना आज वो शहादत का शौक़ रहा। अल्लाह ताला दोबारा वो दौर लेकर आए कि हम आइडियल दौर में रहें, अपने बच्चों की वैसी तरबियत करें जैसी करती थी माएँ। वो भी तो एक माँ थी ना, कि बेटे को भेजते हुए कहती है कि वापस पलटे अगर और तुम्हारी पुश्त पे गोली हुई तो मैं तुम्हें नहीं बख्शूंगी, सीने पे गोली खाओ, मुझे पता चले तुम शहीद हुए हो और सीने पर गोली चलेगी तो मैं मानूंगी तुम मेरे बेटे हो। क्या उनके दिल नहीं थे? लेकिन दुनिया की मोहब्बत ने हमारे दिल इतने नाजुक कर दिए, हम अपने बच्चों के लिए तो अब सोचते भी नहीं हैं। अल्लाह ही हमारी तरजीहात बदल दें। जिस तरीके से आज हम अपनी औलादों को रेस किए, इस पर भी मुझे लगता है कुछ दिन बात करने की ज़रूरत है। आज जो किबलों के किबले बदलते जा रहे हैं ना, वो औलाद और माँ बाप के ताल्लुकात के बदलते जा रहे हैं, तरबियत के अंदाज़ बदल गए। अल्लाह ताला हमें वैसी तरबियत करने वाला बनाए बच्चों की जैसी सहाबियात ने की। जो माँ अपने बच्चे को मस्जिद के लिए नहीं उठा सकती, कल वो जंग के लिए जिहाद के लिए भेजेगी। और जो मर्द मस्जिद तक नहीं जाता, क्या वो कल मैदान जंग में जाएगा? सीधी सी बात है, आज के नमाजी कल के शहीद, आज की अल्लाह की पुकार पे लब्बाई कहने वाले कल उस मैदान में इज्जत पाने वाले हैं। अल्लाह ताला हमारी इस्लाह फरमा दे। अब शहीद की भी सिफारिश की बात होगी, अब किसको मिलेगी इजाज़त? नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की उम्मत के बास औलिया और सुलहा को भी सिफारिश की इजाज़त दी जाएगी। ये मत कहिए कि किसी बुज़ुर्ग या किसी वली की सिफारिश नहीं होगी, सब की नहीं लेकिन बाज़। वो कौन बाज़ होंगे, आइए देखिए। हज़रत अब्दुल्ला बिन शकीक रज़ी अल्लाह अन्हु से रिवायत है कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को फरमाते हुए सुना, मेरी उम्मत के एक आदमी की सिफारिश से قبیلہ بنو تمیم کے افراد سے زیادہ لوگ جنت میں جائیں گے۔ صحابہ کرام نے عرض کیا، اے اللہ کے رسول، کیا وہ سفارشی آپ کے علاوہ کوئی اور ہوگا؟ نہیں، صحابہ کو بڑی حیرت ہوئی کہ امتیوں میں سے بھی کوئی سفارش کرے گا؟ آپ نے فرمایا، ہاں، وہ میرے علاوہ ہوگا۔ اسے ترمذی نے روایت کیا۔ وہ نیک ہستیاں جو توحید پہ تھیں، وہی بات ہے شفیع اور مشفوع والی بات، مواحد ہوں، توحید پہ ہوں، وہ سفارش کریں گے۔ پھر ایماندار لوگ جنت میں داخل ہونے کے بعد اپنے اپنے عزہ و اقارب اور جان پہچان والوں کے لیے سفارش کریں گے اور انہیں جہنم سے نکال کر جنت میں لے جائیں گے۔ حضرت ابو سعید الخدری رضی اللہ عنہ اللہ کے دیدار والی حدیث بیان کرتے ہیں کہ رسول اللہ نے فرمایا، آج تم لوگ اپنے حق کے لیے جتنا تقاضا یا مطالبہ مجھ سے کرتے ہو، اس سے کہیں زیادہ شدید تقاضا اہل ایمان قیامت کے روز اللہ تعالیٰ سے اس وقت کریں گے جب انہیں اپنے بارے میں اطمینان ہو جائے گا کہ وہ نجات پا چکے ہیں۔ نوٹ کریں، خود ڈوب رہے ہیں، دوسرے کو کیسے بچائیں گے؟ تو پہلے خود کنارے پہ لگیں گے، پھر دوسروں کو بچائیں گے۔ اہل ایمان اللہ تعالیٰ کی بارگاہ میں عرض کریں گے، اے ہمارے پروردگار، ہمارے بھائی بند ہمارے ساتھ نماز پڑھتے تھے، روزے رکھتے تھے اور دوسرے نیک اعمال کرتے تھے، انہیں معاف فرما دیجئے۔ اللہ تعالیٰ ارشاد فرمائیں گے، جاؤ، جس کے دل میں دینار برابر ایمان پاؤ اسے نکال لاؤ۔ اللہ تعالیٰ ان گناہ گار لوگوں کے چہرے جہنم پر حرام کر دیں گے۔ بس جب اہل ایمان وہاں آئیں گے تو دیکھیں گے کہ بعض لوگ قدموں تک آگ میں ڈوبے ہوئے ہیں، بعض لوگ نصف پنڈلیوں تک آگ میں ڈوبے ہوئے ہیں۔ چنانچہ یہ لوگ جس جس کو پہچانیں گے انہیں نکال کر لے جائیں گے، پھر اللہ تعالیٰ کے حضور حاضر ہوں گے اور دوبارہ سفارش کریں گے۔ اللہ تعالیٰ فرمائے گا، اچھا، جاؤ، جس کے دل میں نصف دینار کے برابر ایمان پاؤ اسے نکال لاؤ۔ چنانچہ یہ لوگ جائیں گے اور جسے جسے پہچانیں گے اسے نکال لائیں گے، پھر اللہ تعالیٰ کی بارگاہ میں حاضر ہوں گے اور پھر سفارش کریں گے۔ اللہ تعالیٰ فرمائے گا، اچھا، جاؤ، جس شخص کے دل میں رائے کے برابر ایمان پاؤ اسے بھی نکال لاؤ۔ چنانچہ یہ لوگ جائیں گے اور جسے پہچانیں گے اسے نکال لائیں گے۔ بخاری نے روایت کی۔ اب تھوڑا سا اس کو سمجھیے گا چند جملوں میں۔ رشتہ داروں، عزیزوں، اقارب کو سفارش کے ذریعے سے نکالا جائے گا، لیکن شرط کیا ہے؟ جان پہچان۔ اور بعض روایت سے یہ تک پتہ چلتا ہے کہ چہروں کو بگاڑ دیا گیا ہوگا، جہنم کی آگ نے چہروں کو بگاڑا ہوگا، رشتہ دار کو پہچاننے سے انکار کر دے گا۔ بعض بچوں کو حق دیا جائے گا کہ جو اپنی ماں کی سفارش کر دو، اس کو نکالا جائے گا، یہ تیری ماں ہے تو اس کی سفارش کر دے، اللہ اجازت دے رہے ہیں، لیکن وہ کیا کہے گا، یہ تو میری ماں ہی نہیں، میری ماں تو بڑی خوبصورت تھی، وہ تو شمع محفل تھی، اچھا نہیں پہچان رہے، سچی بات ہے، جاؤ پھر اس کو آگ میں ڈال دو، اس کو جنت میں لے جاؤ۔ تو جان پہچان بہت ضروری ہے۔ اللہ تعالیٰ اولادوں اور ماں باپ کو ایک ہی منہج پہ رکھے تاکہ کل قیامت کے دن بھی جان پہچان باقی رہے۔ پھر اس کے بعد کس کی سفارش ہے؟ روزے کی اور قرآن کی۔ روزہ اور قرآن بھی قیامت کے روز سفارش کریں گے۔ حضرت عبداللہ بن عمر رضی اللہ عنہ سے روایت ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، روزہ اور قرآن بھی قیامت کے دن بندے کے لیے سفارش کریں گے۔ روزہ کہے گا، اے میرے رب، میں نے اس بندے کو کھانے پینے اور اپنی خواہشات پوری کرنے سے روکے رکھا، بس اس کے بارے میں میری سفارش قبول فرما۔ قرآن کہے گا، میرے رب، میں نے اس بندے کو رات قیام کے لیے سونے سے روکے رکھا، بس اس کے بارے میں میری سفارش قبول فرما۔ چنانچہ دونوں کی سفارش قبول کی جائے گی۔ اسے احمد اور طبرانی نے روایت کیا۔ پیچھے پڑھا ہے آپ نے مسئلہ نمبر 52 میں یہ موضوع۔ حقیقت ہے کہ قرآن اور روزہ، اور خاص طور پہ پھر جب نفلی طور پہ روزے رکھے جائیں اور قرآن پڑھا جائے، کثرت سے اس کی عادت ڈالیے۔ کم از کم مہینے کے 3 روزے، زیادہ کر سکتے ہیں ہفتے کے 2 روزے، اور فرض روزے تو ہیں ہی ہیں۔ آپ دیکھیے کچھ لوگ پورے 11 ماہ کے بعد ہی روزہ رکھتے ہیں، اور روزے سے پہلے جان پہ بنی ہوتی ہے، ہائے کیا ہوگا، ہائے کیا ہوگا۔ اگر آپ اس کو پوری زندگی کا سٹائل بنا لیں، ہر مہینے اس طرح روزے رکھنے کا، آپ کو رمضان چاہے وہ جون میں آئے یا دسمبر میں آئے، کوئی فرق نہیں محسوس ہوگا۔ پھر اسی طرح سورۃ بقرہ اور سورۃ آل عمران بھی اپنے پڑھنے والوں کے لیے سفارش کریں گی۔ حضرت نواس بن سمان رضی اللہ عنہ کہتے ہیں، میں نے نبی اکرم صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا کہ قرآن مجید اور اس پر عمل کرنے والے لوگوں کو قیامت کے روز اس طرح لایا جائے گا کہ سورۃ بقرہ اور سورۃ آل عمران روشنی کی شکل میں ان کے آگے آگے ہوں گی، گویا کہ وہ 2 بادل ہیں یا سیاہ رنگ کے 2 سائبان ہیں جن کی روشنی چمکتی ہے، یا صف بستہ پرندوں کی 2 قطاریں ہیں سایہ کیے ہوئے، اپنے پڑھنے یا یاد کرنے والوں کی طرف سے جھگڑا کریں گی۔ اسے مسلم نے روایت کیا۔ سورت ملک بھی اپنے پڑھنے والوں کے لیے سفارش کرے گی۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کہتے ہیں، قرآن مجید میں 30 آیات کی ایک سورت ہے جو اس کے پڑھنے والے کے لیے سفارش کرے گی، حتیٰ کہ اسے بخش دیا جائے گا۔ یہ سورت تبارک الذی بیدہ الملک ہے، اسے احمد، ترمذی، ابوداؤد، نسائی اور ابن ماجہ نے روایت کیا ہے۔ پھر جہنم سے 3 بار پناہ مانگنے والے کے لیے جہنم سفارش کرے گی، اور جنت کا 3 بار سوال کرنے والے کے لیے جنت سفارش کرے گی۔ یہ سب چیزیں ہم پیچھے پڑھ چکے ہیں، یہاں صرف ایز اے ریفرنس ہے ہمارے پاس۔ حضرت انس بن مالک کہتے ہیں کہ رسول اللہ نے ارشاد فرمایا، جو شخص اللہ تعالیٰ سے 3 مرتبہ جنت مانگے اس کے حق میں جنت کہتی ہے، یا اللہ اسے جنت میں داخل فرما، اور جو شخص 3 مرتبہ آگ سے پناہ مانگے اس کے حق میں آگ کہتی ہے، یا اللہ اسے آگ سے بچا لے، اسے ابن ماجہ نے روایت کیا۔ تو یہاں پہ ہمارا یہ ٹاپک پورا ہوا کہ شفاعت کرنے والے کون ہیں۔ آپ کہیں گے کہ یہ سارے شفاعت کرنے والے آگے ہیں، اور ہم نے تو سوچا تھا کہ حافظ قرآن کا نام سب سے پہلے آئے گا، لیکن آپ دیکھیے کہ اشارتاً ذکر ہے۔ یہ بھی سمجھیے، آج فی زمانہ ہمارے کلچر میں قرآن کے حفظ کو بہت اہمیت دی جاتی ہے، حالانکہ آپ نے یہاں دیکھا ہے حدیث تو آئی ہے الحمدللہ، لیکن اس سٹیٹس کے ساتھ کہ پورا حفظ کرنے کی بات ہے اس طرح سے نہیں آئی ہے۔ قرآن کے ساتھ تعلق گہرا کر لیں، آپ لفظوں کے حافظ ہیں، آپ ترجمے کے حافظ ہیں، آپ اس کی تفسیر کے حافظ ہیں، اللہ آپ کی سفارش قبول کرے گا۔ اور قرآن کا ایک حق ادا کریں، اللہ تعالیٰ دوسرے کو بھی آسان کر دیتا ہے اپنی توفیق اور رحمت سے۔ اب آگے میرے آپ کے عمل کی باتیں، ہم اپنی زندگی میں کیا کریں کہ ہماری شفاعت کی جائے، سمجھ رہے؟ یعنی ہم چاہتے ہیں کہ ہم ڈیزرو کریں سفارش کو، تو کیا کیا جائے؟ پیج 75، حصول شفاعت والے اعمال، الاعمال الموجبۃ للشفاعتی، وہ اعمال جو واجب کر دیتے ہیں شفاعت کو۔ بہت آسان اعمال ہے، لسٹ بنائیے اپنے کمپیوٹر پہ، فریج کے ساتھ، یعنی جہاں آپ کی اکثر نظر پڑتی ہے وہاں چپکائیں، اور ایک ایک کر کے اس کے اوپر عمل کی انشاءاللہ کوشش کرنی ہے۔ نمبر 1، اذان سننے کے بعد اللہ تعالیٰ سے رسول اکرم کو وسیلہ اور مقام محمود عطا کرنے کی دعا کرنا آپ کی سفارش کا مستحق بنا دیتا ہے۔ حضرت جابر سے روایت ہے، رسول اللہ نے فرمایا، جس شخص نے اذان سن کر یہ کلمات کہے، یا اللہ اس توحید کی مکمل دعوت اور قائم ہونے والی نماز کے پروردگار محمد صلی اللہ علیہ وسلم کو وسیلہ، بزرگی اور مقام محمود عطا فرما جس کا تو نے ان سے وعدہ فرمایا، تو قیامت کے دن اس کی سفارش کرنا میرے ذمہ ہوگی۔ یہ بخاری کی روایت ہے۔ دیکھیں اللہ کے نبی کہہ رہے ہیں کہ میں اس کی سفارش کروں گا، یہ میرا ذمہ ہے، تو اس میں کیا شک ہے؟ اور اس میں جو وسیلے کا لفظ آیا ہے نا، تو وسیلہ جنت کا بلند ترین مقام ہے جس پر اللہ کے نبی ہوں گے، اور وہ مقام محمود مقام شفاعت ہے۔ کہنے کا مطلب یہ ہے کہ سب سے زیادہ اونچا سٹیٹس اللہ کے نبی کا ہوگا قیامت کے دن، اور کیوں نہ ہو، تکلیفیں بھی تو انہوں نے صحیح اس دین کو پھیلانے اور پہنچانے میں۔ پھر اسی طرح سے پہلی چیز سمجھ آ گئی، اذان کے بعد دعا پڑھنا۔ مشکل ہے دعا؟ دہرائیں گے میرے ساتھ؟ پڑھ لیتے ہیں مل کے، اللہم رب ہذہ الدعوت دعوت التامتی والصلاة القائمتی آتی محمد نلوسیلۃ والفضیلۃ وابعثہ مقاما محمودا الذی وعدتہ۔ یہاں تک دعا ہے، آگے آتا ہے کہ حلت لہ شفاعت یوم القیامہ، کہ اس کے اوپر میری شفاعت واجب ہو جائے گی۔ پھر اس کے بعد 10 مرتبہ صبح و شام رسول اللہ صلی اللہ علیہ وسلم پر درود بھیجنا بھی آپ کی شفاعت کا مستحق بنا دیتا ہے۔ حضرت ابو الدرداء رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جس نے 10 مرتبہ صبح اور 10 مرتبہ شام درود شریف مجھ پر بھیجا، اسے قیامت کے روز میری شفاعت حاصل ہوگی۔ کتنے منٹ لگتے ہیں؟ 2 منٹ میں بھی اگر آپ بڑے سکون سے درود شریف پڑھ لیں، جو نماز میں پڑھتے ہیں درود ابراہیمی، تو کتنے منٹ لگے؟ 15 منٹ لگ جائیں گے، 20 منٹ لگ جائیں گے، اور اللہ کے نبی کی سفارش، اور کیا چاہیے؟ اللہ ہمیں اس کی توفیق دے۔ پھر تیسری چیز ہے رمضان کے روزے رکھنا، اور رمضان میں قیام کرنا شفاعت کا باعث بنے گا انشاءاللہ۔ مسئلہ نمبر 42 میں یہ بات ہم پڑھ چکے۔ کثرت سے نوافل ادا کرنا آپ کی سفارش کا باعث بنے گا انشاءاللہ. حضرت ربیعہ بن کعب الاسلمی، بڑی پیاری روایت ہے، غور سے سنیے گا. کہتے ہیں کہ میں رات رسول اللہ کی خدمت میں حاضر رہتا، آپ کے لیے وضو کا پانی اور دوسری ضرورت کی چیزیں لاتا. ایک روز آپ نے فرمایا، سوال کر. میں نے عرض کیا، میں آپ سے جنت میں رفاقت چاہتا ہوں، یعنی مجھے جنت میں آپ کا ساتھ مل جائے. آپ نے فرمایا، اس کے علاوہ کچھ اور بھی چاہتے ہو؟ میں نے عرض کیا، بس یہی کچھ. آپ نے فرمایا، پھر کثرت سجود سے میری مدد کر، یعنی کثرت سے نوافل ادا کر تاکہ میرے لیے سفارش کرنا آسان ہو جائے. یہ مسلم کی روایت ہے. تو آپ دیکھیے کہ کتنی محبت تھی ربیعہ بن کعب کو اللہ کے نبی سے، کہ رات کو جاگ جاگ کر آپ کے ضرورت کا خیال رکھ رہے ہوتے اور آپ کا ساتھ مانگنا ہوتا. کتنی ضرورتیں تھیں ان غریبوں کی، لیکن ان کو دنیا کی ضرورتیں اتنا نہیں چپتی تھی جتنی ان کو اللہ کے نبی کی قربت اور اس سے آپ کا ساتھ ان کو عزیز تھا. پھر اسی طرح سے مدینہ منورہ میں قیام کرنا اور وہاں آنے والی آزمائشوں پر صبر کرنا نبی اکرم صلی اللہ علیہ وسلم کی سفارش کا باعث بنے گا انشاءاللہ. حضرت ابن عمر رضی اللہ عنہ کہتے ہیں، روایت ہے ان کی طرف سے، اللہ کے نبی کو فرماتے ہوئے سنا، جس نے مدینہ میں قیام کے دوران آنے والی مشکلات اور مصائب پر صبر کیا، قیامت کے روز میں اس کے ایمان کی گواہی دوں گا یا فرمایا کہ اس کی سفارش کروں گا. اسے مسلم نے روایت کیا. آپ سوچ رہے ہوں گے کہ مدینہ کا لفظ کیوں آیا ہے، تو یاد رکھیے کہ فتنوں کے دور میں اتنے بڑے بڑے فتنے آئیں گے کہ مدینہ شہر میں بھی بہت ساری آزمائشیں ہوں گی اور منافق لوگ چلے جائیں گے. یہاں تک روایت میں آتا ہے کہ ایک بہت سخت زلزلہ آئے گا اور مدینہ شہر کے اندر جو لوگ تھے وہ بالکل خوفزدہ ہوں گے. جو نفاق والے دل کے لوگ ہیں وہ وہاں سے موو کر جائیں گے، اور وہ وہاں سے جب نکلیں گے تو مدینہ میں صرف خالص لوگ رہیں گے، اور اس وقت دجال آئے گا، اور پھر دجال کو اجازت نہیں ہے مکہ اور مدینہ میں آنے کی. یعنی ہم کہتے ہیں نا، ہم دجال کے آنے کا سن کے فوراً مدینہ کی فلائٹ لے لیں گے، نہیں، اللہ آپ کو وہاں سے پہلے ہی نکال دے گا اگر دل میں کھوٹ ہے. اور اگر واقعی دل میں ایمان ہے، ساری دنیا کو چھوڑ کر آپ اس وقت ویسے ہی مدینہ میں گئے ہوں اور اللہ آپ کو فتنہ دجال سے بچا لے، تو اللہ تعالیٰ کی نظر ہمارے دلوں پر ہے. پھر اسی طرح قرآن مجید کی بکثرت تلاوت کرنے والوں کے لیے قرآن مجید سفارش کرے گا. حضرت ابو امامہ الباہلی کہتے ہیں، میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا، قرآن پڑھا کرو، وہ قیامت کے روز اپنے پڑھنے والوں کے لیے سفارشی بن کر آئے گا. پھر سورت ملک اپنے پڑھنے والوں کے لیے سفارش کرے گی. سورت بقرہ، سورت آل عمران اپنی تلاوت کرنے والوں کی سفارش کریں گی. جو شخص تین مرتبہ جنت کا سوال کرے اس کے لیے جنت سفارش کرتی ہے. جو تین مرتبہ جہنم سے پناہ طلب کرے جہنم اس کے لیے سفارش کرتی ہے. یعنی آپ دیکھیے، جہنم تک کو اللہ نے سفارشی بنا دیا ہے. شرط یہ ہے کہ آپ کے اندر خیر کتنی ہے. دعا کیجئے کہ اللہ ہمیں کسی کی بھی سفارش کا مستحق بنا دے. اب اگلا ٹاپک بہت دل سوزی والا ہے، ہارٹ سافٹنگ. کون ہے جو محروم رہ جائیں گے؟ المحرومون من الشفاعت، پیج 78 ہے، کہ وہ لوگ جن کو کسی کی بھی سفارش فائدہ نہیں دے گی. اللہ ہمیں ان میں نہ کرے. پہلی بات، شرکیہ عقیدے پر مرنے والے آپ کی شفاعت سے محروم رہیں گے. جو شخص رسول اللہ کی شفاعت کا انکار کرے وہ آپ کی شفاعت سے محروم رہے گا. حضرت انس بن مالک سے یہ روایت ہے کہ جس نے شفاعت کا انکار کیا اس کے لیے شفاعت سے کوئی حصہ نہیں. یعنی آج کوئی کہتا ہے کوئی سفارش وغیرہ نہیں ہے، جی اللہ کے نبی نے کوئی سفارش نہیں کرنی تو پھر واقعی نہیں ہوگی. تو عقیدہ رکھیے کہ سفارش ہوگی انشاءاللہ. پھر اسی طرح اگلا دیکھیے، شفاعت کی اجازت کسے ملے گی؟ من هو المعزون من الشفاعت، شفاعت کی اجازت کسے ملے گی؟ انبیاء اور ملائکہ کے علاوہ شفاعت کی اجازت کس کس کو ملے گی؟ اس کا علم اللہ کے سوا کسی کو نہیں. یعنی پہلے تو ہم نے پڑھ لی ہیں کیٹیگریز، آپ پرسنلائز کر کے کہ واقعی یہ وہ تو کہا اس کا کسی کو نہیں ہوتا. یعنی کس نبی کو ملے گی اور کس فرشتے کو ملے گی نہیں پتا، اللہ نے اپنے پاس رکھا ہوا ہے. کسی شخص کو اپنے طور پر شہید، عالم یا ولی قرار دے کر اسے اللہ کے اپنا سفارشی سمجھ لینا درست نہیں ہے. بات سمجھ رہے؟ میں پھر بولتی ہوں، اپنے طور پر کسی کو شہید، عالم یا ولی قرار دینا اور پھر کہنا کہ یہ اللہ کیا میرا سفارشی ہوگا، یہ درست نہیں ہے. آج تو ہمارے ہاں ہر مرنے والے کو شہید کا نام دے دیتے ہیں، اللہ اصلاح فرما دے ہماری. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے یہ روایت ہے، رسول اللہ نے فرمایا، قیامت کے دن سب سے پہلے ایک شہید لایا جائے گا، اللہ تعالیٰ اسے اپنی نعمتیں گنوائے گا اور شہید ان نعمتوں کا اقرار کرے گا. اللہ تعالیٰ اس سے پوچھے گا، تو نے ان نعمتوں کا حق ادا کرنے کے لیے کیا عمل کیا؟ وہ کہے گا، اب ذرا امیجینیشن میں لائیں، ذرا شہید ہے جس کو لوگ سوچتے ہیں کہ وہ ہر چیز سے آزاد ہو گیا، لیکن اس سے بھی حساب ہو رہا ہے. क्या पूछेगा, तूने इन नेमतों का हक अदा करने के लिए क्या अमल किया? वो कहेगा, मैंने तेरी राह में जंग की, हत्ता के शहीद हो गया। अल्लाह ताला इरशाद फरमाएगा, तू झूठ कहता है, तूने बहादुर कहलवाने के लिए जंग की, सो दुनिया में तुझे बहादुर कहा गया। फिर फरिश्तों को हुक्म होगा कि इसे मुंह के बल घसीट कर जहन्नुम में डाल दिया जाएगा। इसके बाद वो आदमी लाया जाएगा जिसने खुद भी इल्म सीखा और दूसरों को भी सिखाया, कुरान पढ़ा। अल्लाह ताला इसे अपनी नेमतें याद दिलाएगा और वो आलिम इनका इकरार करेगा। तब अल्लाह ताला इससे पूछेगा, इन नेमतों का शुक्र अदा करने के लिए तूने क्या अमल किया? वो अर्ज़ करेगा, या अल्लाह, मैंने इल्म सीखा, लोगों को सिखाया और तेरी खातिर लोगों को कुरान पढ़कर सुनाया। अल्लाह ताला इरशाद फरमाएगा, तूने झूठ कहा, तूने इल्म इसलिए सीखा ताकि लोग तुम्हें आलिम कहें और कुरान इसलिए पढ़कर सुनाया कि लोग तुझे कारी कहें, सो दुनिया ने तुम्हें आलिम और कारी कहा। फिर फरिश्तों को हुक्म होगा इसे भी मुंह के बल घसीट कर जहन्नुम में डाल दिया जाए। इसके बाद तीसरा आदमी लाया जाएगा जिसे दुनिया में खुशहाली और हर तरह की दौलत से नवाजा गया, अल्लाह ताला इसे अपनी नेमतें जतलाएगा। वो शख्स अपनी नेमतों का इकरार करेगा। फिर अल्लाह ताला सवाल करेगा, मेरी नेमतों को पाकर तूने क्या काम किए? वो कहेगा, अल्लाह, मैंने तेरी राह में इन तमाम जगहों पर माल खर्च किया जहाँ तुझे पसंद था। अल्लाह ताला इरशाद फरमाएगा, तूने झूठ कहा, तूने सिर्फ इसलिए माल खर्च किया ताकि लोग तुझे सखी कहें और दुनिया ने तुझे सखी कहा। फिर फरिश्तों को हुक्म होगा इसे मुंह के बल घसीट कर जहन्नुम में डाल दिया जाएगा। मुस्लिम की रिवायत है। देखिए, बहुत डरने की बात है, इस हदीस को सुनकर खौफ ज़्यादा इंसान हो जाता है कि कहीं मेरे ये छोटे छोटे अमल ज़ाया ना हो जाएं। तो सबसे ज़रूरी है नीयत की इस्लाह। फिर उमर बिन ख़त्ताब रज़ी अल्लाह तआला से रिवायत है, कहते हैं, मैं रसूलुल्लाह की खिदमत में गया, अर्ज़ किया, फ़लाँ शख्स शहीद है और जन्नत में है। आपने इरशाद फरमाया, हरगिज़ नहीं, मैंने इसे माल गनीमत की एक चादर चोरी करने के गुनाह में जहन्नुम में देखा है। औज़ुबिल्लाह। आप देखिए, नबी के दौर में शहीद हो रहा है, आपका ग़ुलाम था, लोग कह रहे हैं देख लो भाई ये जन्नती है, कहा नहीं, एक चादर चोरी कर ली थी इज्तमाई माल में से, और माल गनीमत ऐसे ही है जैसे आज दीन के नाम पर माल जमा किया जाए और उसकी खयानत कर ली जाए। फरमाया कि वो उसकी वजह से है। तो क्या पता चला इन सारी बातों में असल किसकी क्या है, मैं आप नहीं जानते। हम उम्मीद कर सकते हैं, हम लोगों के बारे में खुशगुमान रह सकते हैं, लेकिन हम किसी के बारे में हकीकी तौर पे 100% ये बातें नहीं कह सकते कि वो कैसे था। अल्लाह ताला से ये दुआ करते हैं कि वो हमें अपनी इस्लाह की फ़िक्र लगा दे। कोई सवाल कर लीजिए, 2-3 मिनट ले लें, जो ख़ास तौर पे इस मौजू में बात नहीं आई वो आ जाए जी, यानी लोग नज़र जो मान लेते हैं। देखिए, नज़र के बारे में एक बहुत सिंपल बात है, नज़र को हमारे यहाँ मन्नत कहते हैं। क्या मन्नत मानी जा सकती है? जी, मानी जा सकती है। क्या मन्नत मानना जायज़ है? बिल्कुल जायज़ है, बट मशरूत है। शर्त क्या है? जायज़ काम की मन्नत जायज़ है, नाजायज़ काम की मन्नत नाजायज़ है। मसलन मेरा कोई काम अटका हुआ, मन्नत कहते हैं अपने ऊपर वो चीज़ फ़र्ज़ कर लेना जो अल्लाह ने फ़र्ज़ नहीं की थी। बात समझ गए? नमाज़ फ़र्ज़ है, मुझे आपको पढ़नी पड़ेगी, ठीक है, चॉइस नहीं है, लेकिन इस वक्त 100 रुपया सदका देना मेरे पे फ़र्ज़ नहीं है, लेकिन मैं कहूँ कि मैं 100 रुपया सदका दूँगी, ये मन्नत है, ठीक है। जायज़ काम की जायज़ है, नाजायज़ की नाजायज़ है। दूसरी बात याद रखिए, ये बड़ी अहम है, मन्नत मानने से उस काम के होने या ना होने पे कोई फ़र्क नहीं पड़ता। हदीस में आता है कि बखील से कुछ माल निकलवा लिया जाता है तो पसंदीदा काम नहीं है, मान सकते हैं। और कौन सी मन्नत? जो बीबी मरियम की माँ ने मांगी थी सूरत आल इमरान में, आप लोग पढ़ भी चुके होंगे, इन्नी नज़रतु लका माफ़ी बतनी मुहर्ररा। पहली माँ की मन्नतें भी क्या होती थी कि मैं आज़ाद करती हूँ उस बच्चे को जो अभी मेरे पेट में है तेरे नाम पे। इमाम बुखारी की माँ ने ये मन्नत मानी। वो दौर था जो मुसलमानों के अरूज का, उसमें माँ थी पीछे, आज माँ गाफिल है। तो लिहाजा बात समझ गए, मन्नत मान सकते हैं, पूरी कर देनी चाहिए, काम होगा फिर करेंगे, क्या आप अल्लाह से शर्त बांध रहे हैं? आखिरी सवाल मन्नत का ये है कि मानी थी पूरी नहीं की। मेरे पास एक सिस्टर आई, कहने लगी मेरे ऊपर 1000 नफिल फ़र्ज हैं। मैंने कहा क्यों, क्या हुआ? कहती ज़रा कोई मसला आता था मैं मन्नत मानती थी, मैं 100 नफिल पढ़ूंगी। मतलब बच्चा घर नहीं आया, थोड़ी देर गुजर गई, माँ को घबराहट हुई, घबराहट में कहती थी मैं 100 नफिल पढ़ूंगी। अच्छा जी, फिर क्या हुआ? वो आ गया, खैर से आना ही था उसने, अब 100 नफिल माँ के सर पे हैं। इस तरह कर करके वो कहने लगी मेरे ऊपर 1000 नफिल हैं। और अब मेरा हाल ये कि मैं रात को, जबकि देखिए टाइम भी तो चाहिए ना, फ़र्ज़ के बाद उठती हूँ, जिस तरह भी अगर मैं ज़्यादा नफिल पढ़ती हूँ तो मेरे मियाँ बदर होते हैं कि तुम क्या अपने मतलब पूरा वक्त रात के अंदर इस तरह की ये डिस्टर्बेंस पैदा करती, मैं क्या करूँ? तो सभी सुन ले, पहली बात ऐसी बेतुकी मन्नतें नहीं माननी चाहिए। आप ये कोई प्रेशराइज कर रहे हैं कि दो नहीं पाँच ले लो तो काम कर दो। दुनिया में आप कह सकते हैं 200 नहीं ले लो, 1000 ले लो, अल्लाह के ऊपर कोई प्रेशर नहीं। मन्नत माने छोटी सी, जो कर सके और जो हाथ में चीज़ है उसकी मन्नत माने। अब मान चुके पिछली ज़िंदगी कि अब क्या करें, बहुत आसान है, सिंपल दो लफ्ज़ों की हदीस है, कफ़ारा तो नज़र, नज़र का या मन्नत का कफ़ारा वही है जो कसम का कफ़ारा है। 3 रोज़े रख लें, या 10 मिस्कीनों को खाना खिला दें, या कपड़े दे दें। सीधी सी बात है, अल्लाह आपकी वो मन्नतों को दूर करेगा। फिर एक और सवाल जहन में आ गया कि नाजायज़ काम की मन्नत माननी भी थी। नाजायज़ मन्नत क्या है कि आप गलत काम कहते हैं, जी मैं फलां कब्र पे जाके चढ़ावा चढ़ाऊंगी, जो फी ज़माना लोग मानते हैं, देख खिलाऊंगी, बस उसका ना कफ़ारा है कुछ नहीं, उसके ऊपर बस अल्लाह से दुआ कीजिए कि अल्लाह हमें माफ़ कर दे। ठीक है जी, कि बहुत सारी बहनें कहती हैं कि हम लोगों की ऐसी रसूमात या महफ़िलें जो वो फीस माना एक दीन के नाम पे करते हैं, लेकिन अब हमें इल्म से पता चला कि वो दुरुस्त नहीं। हम ये सोच रख के जाते हैं कि कल जब हम दर्स रखेंगे तो वो भी आएंगी। ठीक है, आप चले गए, फिर फ़र्ज़ बनता है कि आप दर्स रखवाएं और अच्छे तरीके से उसी मौजू पे बात करें और वो आएं, और अगर वो नहीं आते तो फिर इसका आपका जाना दुरुस्त नहीं था। और इसका जवाब मैं कल या लास्ट डे के दे चुकी हूँ सेशन में, उस मौके में उस चीज़ में शामिल आप नहीं हो सकते, फिर आप किस चीज़ पे बुलाएंगे? देखिए, मैंने खुद ही वो काम कर लिया तो मैं आपको कैसे रोकूं? ठीक है, हाँ, अच्छे तरीके से मामला फहमी के साथ, तरीके के साथ लोगों को लेके चले। यकीन करें, हमारे कम अज़ कम कल्चर के 80% लोग जहालत की वजह से ऐसे काम करते हैं, स्टबन नहीं है, एक दफ़ा पता लगते छोड़ देते हैं। तो इल्म का पानी आम करें, जो दोस्तें ऐसे काम करती हैं पहले से उनको कुरान से जोड़ें, इंशाल्लाह दुरुस्त हो जाएगा। ठीक है, नज़र लग सकती है, बिल्कुल बरहक है। अल्लाह के नबी ने कहा कि नज़र ऊँट हो हांडी में और इंसान को कब्र में पहुँचाती। देखिए, इसके ऊपर एक बुकलेट है, शायद इस घर में भी कहीं रखा होगा, नज़रे बद और रुकिया, यानी एक छोटी सी बुक पढ़ाई थी, दम बजरिया इलाज, हमारे वेबसाइट पे भी है, ऐप के ऊपर भी मौजूद है, उसकी छोटी सी बुक है, आप चाहें नेक्स्ट कोई भी सेशन उसमें मंगवा सकते हैं, आप लोग पढ़े। नज़रे बद पे पूरे उसमें शायद 2-3 सेशन है पूरे, जादू काले जादू पे शायद 7-8 सेशन हुए थे जो जादू के टॉपिक पे था, तो वो बुक भी लेके जाएं, उसमें उसका इलाज भी है, तरीका भी है, और उसकी ऑडियो आप घर से भी सुन सकते हैं इंशाल्लाह। जी, आप
किस तरह से शहादत का दर्जा हासिल कर सकते?
देखिए, शहादत की पहले तो तमन्ना रखें, और एक जुमला याद रखें सभी के लिए, शहादत कभी नसीब नहीं होगी जिसने शहादत हक की गवाही दुनिया में ना दी। शहादत हक क्या है? दीन, दीन को आम करना। दुनिया में शहादत हक की गवाहियाँ दें, अल्लाह के बने, अल्लाह से जुड़े, अल्लाह से जोड़े, मौत घर के बिस्तर में भी आएगी तो शहादत होगी, सीधी सी बात है। हमारे यहाँ तो वो कहते हैं कि वो 7 किस्म के शहीद हैं और पानी में डूब गए, पेट, बहुत सारी शहादतें मौजूद हैं, शर्त फिर पीछे अकीदा है, पीछे ज़िंदगी। आप समझ सकते हैं, जैसे आज हाईजैकर की मिसाल दी, चले एक डाकू और लुटेरे की देते हैं, क्या एक डाकू लुटेरा बदमाश किस्म का लोग जिसने दुनिया का जीना धोबर किया हुआ था, अचानक उसको डूबे और मर जाए और हम के शहीद हो गए, जी शहीद हो गए, क्या अल्लाह ताला ऐसा? देखिए, वी नीड टू थिंक, अल्लाह के नबी ने जो ये बातें बताई हैं उसके पीछे भी ये बात है, आज ही आपने पढ़ लिया कि जिसकी सिफारिश की जाएगी वो पहले ख़ुद मुबाहिद हो, इमाम काबा खाना काबा में खड़े होकर काबे के गिलाफ को थाम थाम के आपके लिए मेरे लिए दुआ करें, इससे बढ़ के और क्या होगा? नहीं लगेगी मुझे और आपको अगर मैं मुशरिका हूँ, अगर मैं बिदतिया हूँ, और अगर मैं नमाजी नहीं हूँ। ये 3 शर्तें दिल में रख लें, और अगर ये 3 शर्तें आप पूरी कर रहे हैं ना, तो आप सारी ज़िंदगी तमन्ना के बावजूद काबा में नहीं जा सके, अब घर पे खड़े हों, अल्लाह जहाँ भी सुनता है। आज हमारी उम्मत शॉर्टकट्स पे चली गई, जैसे दुनिया में कामों के लिए बड़े लोगों के पीछे फिरते हैं ना, इस तरह हम दीन की निजात के लिए इस तरह के टोटकों पर फिरते हैं। अल्लाह हमारी इस्लाह फरमा दे। ठीक है, चलिए, जज़ाकअल्लाह खैर, अल्लाह आपको बेहतरीन जज़ा दे। आप लोगों ने माशाल्लाह बहुत ही तआवुन किया। सुब्हानकल्लाहुम्मा वबिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका वतुबु इलैक। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, वतुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। वसल्लल्लाहु तआला खैरि खल्क़िही वअस्हाबिही अजमईन बिरहमतिका या अरहमुर राहिमीन या अरहमुर राहिमीन। रब्बिरहमहुमा कमा रब्बयानी सगीरा। रब्बना हब लना मिन अज़्वाजिना वज़ुर्रियातिना कुर्रता आयुनिन वजालना लिल्मुत्तकीन इमामा। रब्बना ज़लमना अन्फुसना व इल्लम तग़फिर लना व तरहमना लनकूनन्न मिनल ख़ासिरीन। या हय्यू या क़य्यूम बिरहमतिका नस्तगीस। اللهم استر عوراتنا وآمن رواتنا، اللهم الہمنی رشدی وعزنی من شر نفسی. یا اللہ ہماری اس چھوٹی سی کوشش کو قبول فرما، اور یا اللہ ہماری غلطیوں کی اصلاح فرما دے، اور یا اللہ ہم نے جو بھی یہاں سیکھا اس کو ہمارے عمل کا حصہ بنا دے. ہم سب کے علم اور عمل اور عقیدے میں جہاں کوئی کمی ہے اپنی رحمت سے اس کو دور کر دے. یا اللہ ہمیں جہالت کی موت نہ ماریے گا، ہمیں اپنی سستیوں کی وجہ سے اور اپنی لاپرواہیوں کی وجہ سے اس علم کی دولت سے محروم نہ کریے گا. اللہ تعالی ہمیں محروم لوگوں میں نہ کرنا کہ آج دنیا میں ہم یہ سوچ کر بیٹھے رہیں کہ کوئی نہ کوئی تو کام آ ہی جائے گا، اتنے تو ہیں میرے جاننے والے، اور وہاں جا کر پتہ چلے کہ ہم اکیلے تن تنہا کھڑے ہیں اور اللہ حساب لینے کو کافی ہے. اللہ ہمیں اپنے اندر کی اصلاح کی توفیق دے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک وتوب الیک، ربنا تقبل منا انک انت السمیع العلیم، وتوب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین، آمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.